नमस्कार, रेडियो कार्यक्रम कानूनी परामर्शमा तपाईलाई हार्दिक स्वागत छ। म गीता चिमोरिया। रेडियो नेपालको उत्पादन कार्यक्रम कानूनी परामर्श तपाईले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक शनिबार बिहान 10:05 बजेदेखि 10:30 बजेसम्म सुन्न सक्नुहुन्छ। यसका साथै radionepal.gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन radionepal.gov.npबाट प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम कानूनी परामर्शमा हामी कानून निर्माणका प्रक्रिया, यसमा नागरिकको भूमिका, बनेका कानून र यसको कार्यान्वयनको अवस्थाका विषयमा छलफल गर्ने गर्छौं। साथै कानून निर्माणका विषय र बनेका कानून कार्यान्वयनको सन्दर्भमा नागरिकको जिज्ञासा छ भने पनि हामी त्यसको जवाफ खोज्ने प्रयास गर्नेछौं। कानून निर्माण र यसको कार्यान्वयनको विषयमा सबै नागरिकसम्म जानकारी पुगोस् र नागरिकका कुरालाई पनि नीति निर्माताहरूसम्म पुर्याउन सकियोस् भन्ने उद्देश्यले रेडियो नेपालले यो कार्यक्रम उत्पादन र प्रसारण गरेको हो। कार्यक्रम कानूनी परामर्शको पहिलो अंकमा आज हामी कानून निर्माणको प्रक्रिया र यसमा नागरिकको भूमिकाका विषयमा छलफल गर्दैछौं। कार्यक्रमको शुरूमा नागरिकका विचार सुनौं। कानून निर्माणका विषयमा तपाईलाई के थाहा छ, कानून निर्माताहरूलाई कस्ता सुझाव दिन चाहनुहुन्छ भनेर हामीले विभिन्न जिल्लाका नागरिकलाई सोधेका छौं। सुनौं उहाँहरू के भन्नुहुन्छ।
नमस्कार, म भूपेश कृष्ण घिमिरे, दोलाखा। कानून चाहिँ जनप्रतिनिधिहरूले बनाउनुहुन्छ, मस्यौदा चाहिँ बनाएर चाहिँ त्यसमा छलफल गरेर पारित हुन्छ भन्ने चाहिँ संचार माध्यमहरूबाट सुनेर थाहा छ। अब हामीले चुनेर पठाएका जनप्रतिनिधिहरूले भन्नुहुन्छ हामी नीति निर्माणकर्ता हौ भनेर, तर उहाँहरूले जनता सामु आएर चाहिँ कहिले पनि अब कानूनहरूको बारेमा चाहिँ छलफल गरेको चाहिँ थाहा छैन। कानूनहरू बनाउँदाखेरि चाहिँ उहाँहरूले जनताको राय, सुझाव, सल्लाह लिनको लागि चाहिँ विभिन्न जनताको सामु समुदायमा गएर होस् अथवा अहिले त प्रविधिको युग छ, त्यसमार्फत पनि जनताका राय, सल्लाह, सुझाव दिन सकिन्छ। त्यसो गर्न सक्यो भने चाहिँ जनप्रतिनिधिले बनाएको कानून कार्यान्वयनमा सहजता होला। अब कानून बन्छ जनतालाई थाहै छैन, त्यस्तै अनुसार चाहिँ कानून बनियो भने चाहिँ कार्यान्वयन चाहिँ फितलो हुन्छ जस्तो मलाई लाग्छ। अब कतिपय त कानून बन्दा बन्दा मस्यौदै हराएका पनि हामीले सुनेका छौँ संचारका माध्यमबाट, रेडियो टेलिभिजनबाट। त्यस कारणले अब जनप्रतिनिधिहरू चाहिँ जनता नजिक हुन चाहिँ जरुरी जस्तो लाग्छ।
नमस्कार, म रश्मि श्री सिंह, मेरो घर महोत्तरी र म अहिले विद्यार्थी हो। कानून निर्माणको विषयमा मलाई त्यति धेरै जानकारी त छैन, तर मैले जाने बुझे अनुसार चाहिँ कानूनले देशलाई सुनौलो बाटो पनि देखाउन सक्छ भने देशलाई आर्थिक, सामाजिक, राजनैतिक विभिन्न तरिकाले धेरै पछाडि पनि धकेल्न सक्छ। करेन्ट सिनारियोमा चाहिँ नेपालमा निकै त्यस्तो कानूनी व्यवस्थाहरू चाहिँ चाहिएको छ। अब जस्तै अहिलेको करेन्ट सिचुएसनमा स्वदेशमै रोजगार सिर्जना गर्न सक्ने कानूनी व्यवस्था, जसले चाहिँ अहिलेको अवस्थामा नेपाली नागरिकलाई धेरै नै सहज हुने थियो त्यो कानूनी व्यवस्थाले। त्यसै गरी अर्को भनेको चाहिँ मार्केटिङका कुराहरू आउँछ, जहाँ चाहिँ अब कृषिकै कुरा लिने हो भने चाहिँ हाम्रो देशमै उत्पादित सामानहरूले चाहिँ मार्केट भ्यालु पाउँदैन, आयात र निर्यातको विषयमा रेस्ट्रिक्सन र मार्केट रेगुलेसनका कुराहरू पनि आउँछ। त्यसै गरी अब देशलाई चाहिँ आर्थिक र सामाजिक रूपमा विकास गर्ने दिगो विकासका कुराहरूलाई लिएर चाहिँ कानूनी व्यवस्थाहरू निर्माण गर्नुपर्ने कुराहरू पनि एकदमै देखा परेको अवस्था छ। समग्रमा भन्ने हो भने चाहिँ अब नागरिकको जीवन स्तर सुधार्न, उनीहरूलाई चाहिँ इन्क्लुड गरेर नागरिक मैत्री तरिकाले चाहिँ कानून व्यवस्था ल्याउने हो भने चाहिँ देशमा चाहिँ एउटा नयाँ आयाम आउने थियो। कि अर्को कुरा भन्न पर्दाखेरि कानून निर्माण भए सँगसँगै चाहिँ कानून लागू हुन पनि अति आवश्यक हुन्छ। त्यही भएर कानूनमा चाहिँ यिनै केही केही कुराहरू चाहिँ सुधार गर्नुपर्ने देखिएको छ।
नमस्कार, म सुजन थामी। अब संघीयतापछि स्थानीय तहले पनि कानून निर्माण गरेको हामीलाई चाहिँ थाहा छ। अब अहिले संघीय तहमा पनि कानून निर्माण हुन्छ, प्रदेश तहमा पनि हुन्छ र स्थानीय तहमा पनि कानून निर्माण हुन्छ, तर आफ्नै रूल के हो भन्ने संविधान भन्दा बाहिर गएर कानून निर्माण गर्न पाइँदैन। अब संविधान बमोजिम संघीय सांसदले कानून बनाउँछन्, सोही कानूनसँग अब हामीले नबाजिने गरी प्रदेश र स्थानीय तहहरूले पनि कानून बनाउन सक्छन्। जस्तो कानून विज्ञ सहितको टोली बसेर कानूनी ड्राफ्ट तयार गरेर कानून निर्माण गर्छन् जस्तो चाहिँ मलाई लाग्छ। अझ यसमा चाहिँ कानून स्थिर हुनुपर्दछ, बारम्बार परिवर्तन भइरहनु हुन्न, कानून निर्माणको स्पष्ट नियम र कार्यविधि हुनुपर्दछ, अनि अदालतलाई चाहिँ न्यायिक पुनरावलोकनको अधिकार पनि हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
नमस्कार, मेरो नाम ममता अधिकारी, घर कालीकोट। अहिलेको अवस्थामा नेपालमा कानून निर्माणको सन्दर्भमा हेर्ने हो भने जनताबाट जननिर्वाचित सांसदहरूले विभिन्न प्रकारका कानूनहरू निर्माण गरेको पाइन्छ। प्रदेश सभामा पनि विभिन्न प्रकारका कानूनहरू सांसदहरूबाट नै निर्माण गर्ने गरेको पाइन्छ र स्थानीय तहमा जनताका आवश्यकताहरू हेरेर त्यहाँको भूगोलको अवस्थालाई मध्यनजर गरेर विभिन्न प्रकारका आफ्नै छुट्टै खालका कानूनहरू पनि निर्माण गर्ने गरेको पाइन्छ। विशेष गरी अहिलेको परिस्थितिलाई मध्यनजर गरेर कानून निर्माण गर्दाखेरि चाहिँ टेक्नोलोजी बेस्ड कानूनहरू निर्माण गरिनुपर्छ, भूगोलको अवस्थालाई मध्यनजर गरेर कानूनहरू निर्माण गरिनुपर्दछ र अहिलेको ग्लोबलाइजेसनको अवस्थालाई पनि क्याच गर्न सक्ने गरी चाहिँ देशको ऐन कानूनहरू निर्माण गरिनुपर्दछ भन्ने मलाई लाग्दछ।
सुन्यौ नागरिकको आवाज। केही नागरिकलाई कानून निर्माणका विषयमा जानकारी छ भने कतिपय नागरिक यस बारेमा जानकार समेत हुनुहुन्न। तर सबै नागरिकले कानून निर्माणका सन्दर्भमा नीति निर्माताहरूलाई आफ्नो सुझाव भने राख्नु भएको छ। तपाईँ यति बेला रेडियो कार्यक्रम कानूनी परामर्श सुन्दै हुनुहुन्छ। यो कार्यक्रममा हामी कानून निर्माणका प्रक्रिया, यसमा नागरिकको भूमिका, बनेका कानून र यसको कार्यान्वयनको अवस्थाका विषयमा छलफल गर्ने गर्छौं। आजको कार्यक्रममा हामी कानून निर्माणको प्रक्रिया र यसमा नागरिकको भूमिकाका विषयमा कुराकानी गरिरहेका छौं। नागरिकको आवाजपछि अब कुराकानीको पालो। विश्वका विभिन्न देशमा कानून निर्माणका फरक फरक प्रक्रिया छन्। नेपालमा कस्तो प्रक्रियाबाट कानून निर्माण हुन्छ, कानून कसले बनाउँछ, यसमा नागरिकको भूमिका के हुन्छ, के नागरिकको आवश्यकता र चाहना अनुसार नै कानून बन्छ, यिनी विषयको सेरोफेरोमा रहेर हामीले संविधानविद डाक्टर विपिन अधिकारीसँग कुराकानी गरेका छौं। कार्यक्रममा अबको क्रममा सुनौ उहाँसँगको कुराकानी।
धेरै राम्रो प्रश्न उठाउनु भयो, किनभने हामी प्राय कानून कसरी बन्छ भनेर छलफल गरिरहेको हुँदैन। कानून बन्ने भनेको सबैभन्दा पहिले प्रजातान्त्रिक मुलुकमा कानूनका बारेमा चाहिँ त्यसको आवश्यकता बोध गर्ने काम चाहिँ सरकारले गर्दछ। कुनै काम कारवाही गर्दा कानूनको आवश्यकता अनुभव हुन्छ भने त्यो आवश्यकतालाई क्रमशः बुझ्न खोजिन्छ र त्यो खोज्ने क्रममा कानून कुन चाहिएको, कस्तो चाहिएको, या भइरहेको कानूनलाई संशोधन गरेरैको हुन्छ कि या यसलाई फालेर नयाँ ल्याउनु पर्छ कि भन्ने बारेमा अनि बिस्तारो चर्चा परिचर्चा सुरु हुन्छ। र हाम्रो देशको पद्धति अनुसार कुनै विषयमा कानून चाहियो भने सबैभन्दा पहिले त्यसका बारेमा कुरा गर्ने भनेको त्यो विषयवस्तुमा जुन मन्त्रालयको क्षेत्राधिकार छ, भूमि सुधारको विषय हो कि होइन, यातायात या निर्माणसँग सम्बन्धित विषय हो, या शिक्षा या स्वास्थ्यसँग सम्बन्धित विषय हो, त्यो विषयवस्तुका बारेमा सम्बन्धित मन्त्रालयले अब छलफल सुरु गर्छ। त्यो छलफल अब हाम्रो देशमा चाहिँ निश्चित प्रक्रियाहरू छैनन्, तर प्रक्रिया नभए पनि परम्परा चाहिँ छ। त्यसलाई पहिले सैद्धान्तिक रूपमा के हो भनेर बुझ्न खोजिन्छ मन्त्रालय स्तरमै, अनि त्यो जब सैद्धान्तिक रूपमा स्पष्ट भइसक्छ सम्बन्धित मन्त्रीले नेपाल सरकारको मन्त्री परिषदमा लगेर त्यो कानूनको आवश्यकताका बारेमा सैद्धान्तिक एउटा सहमति लिन खोजिन्छ। त मन्त्री परिषदमा लैजानु भनेको प्रधानमन्त्री समेत अरू सबै मन्त्रीहरू छन् उनीहरूको समेत चाहिँ सहयोग लिएर अनि सैद्धान्तिक रूपमा त्यसलाई स्वीकार गरिन्छ। अब स्वीकार गरेपछि त्यो नेपाल सरकारले यो विषयमा कानून बनाउँदैछ भन्ने कुरो अनि स्पष्ट हुन्छ, त्यो सार्वजनिक जानकारीमा आउँछ, प्रेसमा आउँछ, त्यसका बारेमा टिका टिप्पणी सुरु हुन्छ अनि सम्बन्धित मन्त्रीले त्यसलाई फेरि आफ्नो मन्त्रालयमा लिएर जानुहुन्छ सहमति भएको कुरालाई, अनि त्यसलाई चाहिँ कसरी चाहिँ कानुनको मसौदा गर्ने भन्ने बारे अनि सुरुवात गरिन्छ। होइन, पहिले सैद्धान्तिक रूपमा स्पष्ट हुनु पर्यो के चाहियो, अनि दोस्रो त्यो स्पष्टता भइसकेपछि अनि सम्बन्धित मन्त्रालयले त्यसको चाहिँ मसौदा गर्ने प्रक्रिया सुरु गर्दछ। त मसौदा सुरु गर्ने भनेको एकैपल्ट चाहिँ हुने कुरा चाहिँ होइन, त्यो यो क्रमशः हुन्छ अनि त्यो मसौदालाई बिस्तारो छलफल गरिन्छ। छलफल गर्ने भनेको मन्त्रालय स्तरमा पनि हुन्छ, विभिन्न मन्त्रालयको बिचमा पनि हुन्छ, मन्त्रालयले चाह्यो भने साधारण सम्बन्धित जनताहरूसँग हुन सक्दछ, हामी कहाँ जुन सरकारवाला समूहहरू छ तिनीहरूसँग हुन सक्दछ। त यो सबैसँग छलफल गरेर अनि सरकारले एउटा दृष्टिकोण बनाएर मसौदा बनाउँछ अनि त्यो मसौदालाई फेरि सहमतिका लागि सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालय पठाउनु पर्छ। अर्थ मन्त्रालयले त्यो कानुन नयाँ कानुनले जुन गर्ने गराउने खर्च हुन्छ आर्थिक स्रोतहरूको व्यवस्था त्यो चाहिँ सरकारले गर्न सक्छ कि सक्दैन भन्ने बारे त्यहाँबाट टुङ्गो लाग्छ। त्यसपछि अनि कानुन मन्त्रालयमा पठाइन्छ। कानुन मन्त्रालयले त्यो जुन बनेको विधेयक छ त्यो विधेयक साँच्चै हाम्रो कानुन प्रणाली र समष्टिगत रूपमा हाम्रो जुन संविधान र कानुनी परम्पराहरू छन् हो त्यस बमोजिम छ कि छैन भनेर उनीहरूले रिभ्यू गरिदिन्छन् अनि उनीहरूले दिएको समेत सहयोगबाट त्यो मसौदालाई तयारी मसौदाको रूपमा पुनः त्यसलाई मन्त्री परिषदमा लैजानुभएछ सम्बन्धित मन्त्रीले अनि मन्त्री परिषदले त्यसलाई स्वीकृति दिएपछि अब त्यो स्वीकृत गरिएको जुन मसौदा हुन्छ त्यसलाई विधेयकका रूपमा सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालयको एजेन्डा अनुसार संसद सचिवालयमा दर्ता गर्दछन् अनि त्यो दर्ता गरेको विधेयकलाई संसदको जुन एजेन्डा हुन्छ त्यो एजेन्डा कार्यव्यवस्था समिति लगायतको सहयोगमा कायम गरिन्छ अनि त्यसलाई कुन सदनमा लैजाने भनेर प्रस्तुत गरिन्छ। त कानुन निर्माणको संसद जानुभन्दा अगाडिको प्रक्रियामै सरकारवालाहरूलाई उनीहरूलाई चाहिँ उपस्थित गराउने उनीहरूको चाहिँ दृष्टिकोण के छ भनेर बुझ्ने एक्सपर्टहरूलाई कन्सल्ट गर्ने नेपाल सरकारकै राम्रा आफ्नै एक्सपर्टहरू छन् बाहिरबाट पनि ल्याउन सकिन्छ नेपाली पनि विदेशी पनि तर त्यो सबै के हो भने त्यो चाहिँ सरकारी स्तरमा हुन्छ त्यो संसदमा हुँदैन। तर जब संसदमा पुगेर प्रस्तुत भइसक्छ अनि संसदको छलफल आधारित रहेर सम्बन्धित समितिमा चाहिँ फेरि त्यसलाई खुला प्रक्रियाद्वारा छलफल गरिन्छ अनि त्यहाँ पनि सम्बन्धित सरकारवालालाई बुझ्न सकिन्छ हो हाम्रो जनप्रतिनिधिहरूले कस्तो आवश्यकता महसुस गर्दछन् उनीहरूको सोचाइ उनीहरूको दृष्टिकोण र उनीहरूले खोजेको एउटा तौर तरिका र प्रविधिबाट त्यो विधेयकमा धारावाहिक छलफल पनि हुन्छ एमेन्डमेन्टका कुराहरू अर्थात् संशोधनहरू पनि हुन्छन् त्यसलाई अझ राम्रो बनाउने प्रतिपक्ष र सरकारका बिचमा समन्वय कायम गर्ने छलफल गर्ने फिल्ड पनि जाने बुझ्नुपर्ने कुरा छ भने बुझ्ने त्यसका आधारमा हामी समितिले टुङ्ग्याउँछ अनि टुङ्ग्याएपछि त्यो टुङ्गिसकेको विषयवस्तु सहितको प्रतिवेदन हाउसमा फेरि प्रस्तुत हुन्छ हाउसको सदनमा एउटामा टुङ्गो लागेपछि अनि अर्कोमा फेरि पठाइन्छ अनि अर्कोले त्यो प्रक्रिया फेरि सुरु गर्छ। प्राय एकपल्ट एउटा सदनले राम्रो काम गरिसकेको छ भने अर्को सदनले भुलचुक केही छ भने सुधार गर्ने कामहरू गर्दछ अनि त्यसपछि पुनः जहाँ प्रस्तुत गरिएको थियो त्यो सदनमा आएपछि त्यसलाई बहुमतबाट पारित गरिन्छ।
हजुर, यहाँले चाहिँ संसद मार्फत निर्माण हुने कानुनको एउटा प्रक्रियाको विषयमा हामीलाई असाध्यै मिहिन ढंगले जानकारी गराउनु भयो। अहिले अब देश संघीय संरचनामा पनि छ, हामीले स्थानीय सरकारले पनि कानुन निर्माण गर्न सक्छ, आफ्ना लागि आफै कानुन बनाउन सक्छ स्थानीय सरकारले भनेका छौँ। स्थानीय सरकारले बनाउने कानुन पनि यही प्रक्रियाबाट बन्छ वा त्यो चाहिँ कस्तो हुन्छ?
सैद्धान्तिक रूपमा यही नै हो स्थानीय सरकारको पनि प्रादेशिक सरकारको पनि, तर अब संघीय सरकारको जुन प्रक्रियाहरू छन् त्यो लामो पनि छ, जिम्मेवारी पनि ठुलो छ र त्यसलाई चाहिँ राष्ट्रिय एउटा जुन कार्यक्षेत्रहरू छन् त्यस सम्बन्धमा कानुन निर्माण गर्ने भएको हुनाले संघीय सरकारको चाहिँ जिम्मेवारी पनि बढी हुन्छ। तर यस्तै प्रक्रिया स्थानीय सरकारले पनि चाहिँ अपनाउनु पर्ने हुन्छ। स्थानीय सरकारमा अब हामी कहाँ भर्खर स्थापित भएको छ होइन, पहिलो निर्वाचन भएको 6 वर्ष जति भयो होइन, त 6 वर्षको अवधिमा अहिले धेरै परम्पराहरू विकसित हुँदैछन् तर सबै नयाँ भएको हुनाले उनीहरूको कानुन निर्माणको आफ्नो क्षमता एकदमै कम छ। त्यो क्षमता कम भएको हुनाले दोस्रो वर्ष पनि संघीय सरकारको तर्फबाट एउटा नमुना कानुनहरू बनाइदिएर तपाईँहरूलाई चाहिने कानुनहरू यस्तो संविधान अन्तर्गत यस्तो हो, र तपाईँहरूको आवश्यकतालाई कार्यान्वयन गर्न यस्ता कानुनहरू चाहिन्छन् भनेर उनीहरूले नमुना कानुनहरू बनाएर पठाइदिएको र त्यही नमुना कानुन सम्बन्धित स्थानीय सभाले स्वीकृति दिएको अवस्था पनि छ। तर त्यो चाहिँ सुरुको कुरा हो। अहिले चाहिँ हरेक स्थानीय सरकारले कानुनको आवश्यकता महसुस गर्छ भने अनि त्यसका बारेमा स्थानीय स्तरमा छलफल गरेर अनि आफ्नो जुन स्थानीय सरकारमा प्रस्तुत गर्दछ र स्थानीय सरकारले त्यसलाई स्वीकार गरेपछि अनि स्थानीय सभामा त्यसलाई प्रस्तुत गरिन्छ। त स्थानीय सभामा पनि सङ्घीय र प्रदेश स्तरमा जस्तै तपाईँको समितिहरू हुन्छन् र त्यो समितिहरू आफ्नो आवश्यकताहरू हुन्छन्। तर हरेकमा तपाईँको विधायकी समिति पनि हुन्छ, अन्य चाहिँ मूलभूत समितिहरू हुन्छन्, फेरि त्यसलाई छलफल गर्न सकिन्छ।
अर्को मेरो जिज्ञासा भनेको चाहिँ जस्तो यहाँले कुराकानीको सुरुमा भन्नुभयो नि, सरकारले वा सरकारका विभिन्न निकायहरू जति पनि निकायहरू छन् देशमा, ती निकायहरूले आवश्यकता महसुस गरिसकेपछि कानुन निर्माणको प्रक्रिया अगाडि बढ्छ। तर कोही नागरिकले चाहिँ यस्तो खालको कानुन भइदियो भने मेरो समाज अझै विकास हुन्थ्यो, अझै अनुशासित हुन्थ्यो, वा चाहिँ हाम्रो जीवनस्तर अझै राम्रो हुन्थ्यो भन्ने कोही नागरिकले महसुस गर्यो, कुनै एउटा समुदायले महसुस गर्यो भने चाहिँ त्यो कानुन निर्माण कतिको सम्भव हुन्छ, वा यदि हुन्छ भने नागरिकले त्यो कहाँ गएर भन्न पर्छ, वा कसरी प्रक्रिया अगाडि बढाउन पर्छ?
त्यो त हुन्छ, प्रजातान्त्रिक मुलुकमा जहिले पनि नागरिकहरूको दृष्टिकोण यदि संगठित रूपमा आउँदछ, प्रस्तुत हुन्छ, त्यो प्रभावशाली बन्दछ भने सरकारले जसले जवाबदेहिता निर्वाह गर्नुपर्छ जनताप्रति, उसले त्यो विषयवस्तुलाई आफ्नो एउटा निर्णय प्रक्रियामा समावेश गर्छ। त्यसैका लागि चाहिँ प्रजातन्त्र चाहिएको हरेक क्षेत्रमा हामीले देख्यौँ, चाहे कृषि होस्, चाहे व्यापार होस्, उद्योग होस्, शिक्षा होस्, स्वास्थ्य होस्, सम्बन्धित सरकारवालाहरू सम्बन्धित नागरिकहरूले जब आफ्नो कुरा उठाउँदछन् अनि उनीहरूले आफ्नो स्तरमा उठाउनु पर्यो, सरकारले बुझ्न सक्ने गरी त्यसलाई चाहिँ सार्वजनिक गर्नु पर्यो, ल्याउनु पर्यो। कतिपय अवस्थामा सरकारले बुझ्दैन, नारा जुलुस पनि गर्छ, कतिपय अवस्थामा सरकारले बुझ्दछ, आउनुहोस् तपाईँहरूको कुरो बुझौँ भनेर चाहिँ सिडिओले बोलाइरहेका हुन्छन् होइन, कतिपय अवस्थामा वन अधिकृतले बोलाइरहेको हुन्छ, कतिपय अवस्थामा राजस्व सम्बन्धी कार्यालयहरूले बोलाइरहेको हुन्छ। त उनीहरूले त्यो कुरोलाई जब चाहिँ पहिचान गर्दछन् अनि पहिचान गराउनमा चाहिँ नागरिकको भूमिका हुन्छ, नागरिक संगठनहरूको भूमिका हुन्छ, अनि त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुराका लागि आफ्नो जनप्रतिनिधिहरूसँग काम गर्नुपर्दछ नागरिक समाजले, स्थानीय जनताले, त्यो औपचारिक आवाज हुन्छ उनीहरूसँग, उनीहरूले बोल्न सक्दछन्, त्यसलाई प्रक्रियामा लैजान सक्दछन्, मन्त्रालयमा पुर्याउँछन् अनि त्यो पुर्याउँदाखेरि अनि जनताका संगठनहरूले पनि ब्याकअप गर्नुपर्छ, उनीहरूले पनि हेल्प गर्नुपर्छ, चाहे त्यो स्थानीय सरकार होस् चाहे प्रदेश सरकार होस्। जस्तै हामीले देख्यौँ तिलोत्तमा नगरपालिका एउटा उदाहरण मात्र, सुरुकै चाहिँ अवस्थामा उसले यो प्लटिङ सम्बन्धी व्यवस्था चाहिँ हामीले नियमन गर्नुपर्छ भने उसले गर्यो। त्यो के भने स्थानीय रूपमा धेरै मान्छेको सरोकार थियो यो जथाभावी चाहिँ निर्माण कार्य हुन लागे भनेर, उनीहरूले समाधान गर्न चाहे, स्थानीय रूपमा आवाज आयो, स्थानीय सरकारले त्यसलाई आफ्नो एजेन्डामा लग्यो, विभिन्न एक्सपर्टहरूसँग कुरा गर्यो, त्यसले कानुन पारित गरेर काम गर्न सुरु गरिहाल्यो।
संसदीय प्रणालीबाट नै हाम्रो जस्तो मुलुकमा चाहिँ विशेष गरी अब अहिले संघीय संसद छ, त्यसै गरी प्रदेश संसदहरू पनि छन्, स्थानीय तहमा पनि कानुन निर्माणको कामहरू भइराखेको छ। संघीय संसदले र प्रदेश संसदहरूले निर्माण गर्ने कानुनको सन्दर्भमा यहाँ अब कानुन निर्माणको प्रक्रियालाई यहाँले एकदमै नजिकबाट हेरिराख्नुहुने भएको भए चाहिँ पछिल्लो समयमा चाहिँ नागरिकको आवश्यकता अनुसार वा चाहिँ विकासको दृष्टिकोणले आवश्यक कानूनहरू निर्माणको प्रक्रिया हेरेर कतिको सन्तुष्ट हुने अवस्था देख्नुहुन्छ? कानून निर्माणको प्रक्रिया जुन रफ्तारमा अगाडि बढ्नुपर्ने थियो सन्तुष्ट हुने अवस्था देखिन्छ कि कस्तो छ डाक्टर साहब?
अब यसमा धेरै कुराहरू छन्। कानून निर्माण भनेको खर्चिलो प्रक्रिया हो, एकैपल्ट खल्तीमा एकजना चाहिँ कर्मचारीले बसेर यस्तो कानून चाहियो भनेर संसद पुर्याएर पारित गर्यो होइन, कानुन निर्माणमा फास्ट ट्र्याकिङ गर्यो भने सस्तोमा कानुन बन्ला, तर जनमुखी नहुन सक्दछ, जनताले चाहे जस्तो नहुन सक्दछ। यो दुई चार वर्ष सात वर्ष यता कानुन निर्माणको कामहरूमा अलिकति फास्ट ट्र्याकिङ गर्ने, राजनैतिक रूपमा सोच्ने अनि जनस्तरमा कम छलफल पनि हुने अनि तेरो मेरोको आधारमा कानुनबाट कसलाई फाइदा हुन्छ भन्ने आधारमा अनि भित्रभित्रबाट एउटा प्रक्रिया सुरु गरेर काम गर्ने त्यस्तो एउटा चलनहरू आएको छ भनेर कतिले भन्दछन्। मैले पनि के देख्दछु भने कतिपय कानुनहरूमा धेरै हतारो गरेर पारित गरिएको पनि छ, कतिपय कानुनहरू जनस्तरमा ल्याउँदै नल्याइकन सिधा चाहिँ संसद पुर्याइएको पनि छ। अलिकति छोटो छरीको प्रविधि अप्नाउँदा अनि जनताको भावनाहरू के हुन् भनेर अनि संसदसम्म नपुग्ने अवस्थाहरू पनि आउन सक्छ, आइरहेको पनि छ। र त्यो भन्नुको अर्थ हाम्रो प्रणाली जुन संवैधानिक एउटा नियमहरू छन् तिनीहरू कार्यान्वयन भएको छैन भनेको होइन, त्यो कार्यान्वयन गर्ने जुन प्रक्रियामा शिथिलताहरू छन्, त्यो ढिलोपन छ, दुईटा कुरा बुझ्नु पर्यो। कानुन जति सुकै जे सुकै गर्यो भने पनि असंवैधानिक बनाउन पाइँदैन। कतिपय हामीले देखौँ जस्तो नागरिकता विधेयकमा भयो, हामी सबैले कति मान्छेले भने कि यो छलफल पुगेको छैन भनेर, गुठी सम्बन्धी विधेयकमा भयो त्यस्तै छलफल नपुगेको हुनाले सरकारले अनि त्यो बेला फिर्ता नै चाहिँ लिनु पर्यो, त्यो त सार्वजनिक दबावका कारणले गर्दा। कतिपय कानुनहरू अहिले हाउसमा छ के भने 81-82 कानुनलाई संशोधन गर्न एउटै विधेयक ल्याइएको छ, संशोधन विधेयक केही नेपाल ऐन संशोधन गर्ने विधेयक त प्रजातान्त्रिक पद्धतिमा त्यसरी गर्नु हुँदैन, किनभने एउटा विधेयक अब स्वास्थ्यको विधेयक शिक्षासँग कसरी सँगसँगै छलफल गर्न सकिन्छ। त कानुन निर्माण भनेको स्पेसियलाइजेसनको प्रोसेस हो, विशिष्टीकरणको प्रोसेस हो, त्यसैले कानुन संशोधन गर्दा पनि क्लस्टर बनाएर गर्नुपर्छ। त्यति मात्र होइन, एउटा समितिको क्षेत्राधिकारलाई अर्कोले ओभरल्याप गर्नु हुँदैन, अनि ओभरल्यापलाई करेक्सन गराउने भनेको अलिक गाह्रो चाहिँ प्रोसेस छ। हामी कहाँ
नागरिकको दैनिकीसँग जोडिएका वा राज्य सञ्चालनसँग जोडिएका जति पनि कानुनहरू बनिराखेका छन् त्यसमा चाहिँ अलिकति व्यापक ढंगले कानून निर्माताहरूले सरकारका सरोकार राख्ने निकायहरूले चाहिँ नागरिकसँग पनि अझै व्यापक छलफल गरेर अझै मिहिन ढंगले त्यो प्रक्रियालाई अगाडि बढाउँदा अहिले बनिराखेको भन्दा राम्रो र नागरिकले चाहिँ अपनत्व महसुस गर्न सक्ने खालको कानून बन्छ भन्ने यहाँको कुरा
एकदमै सही कुरा हो। सबैभन्दा महत्वपूर्ण कुरो नागरिक हो होइन, प्रजातन्त्र भनेको त सेवामूलक तरिका र कार्यविधि का लागि हो, यदि त्यो भएन भने अनि उद्देश्य पुरा हुँदैन। त अहिले चाहिँ के छ भने संसदले पनि सरकारले पनि र कानुन निर्माणका विभिन्न चरणहरूमा त्यो प्रोसेसलाई खुलापन कायम गर्नुपर्दछ, भने खुलापन कायम गर्ने भनेको सरोकारवाला मात्र होइन, हितग्राहीहरू मात्र होइन, त्यसलाई विरोध गर्नेहरूले पनि भन्न पाउनु पर्यो, सुन्न पाउनु पर्यो। त अब सरकारले जनताको प्रतिनिधित्व गरिहाल्छ तर बुझेर प्रतिनिधित्व गर्नुपर्छ, अनि त्यसमा चाहिँ यदि खुला प्रणाली भएन भने त्यसले हामी एउटा जुन उद्देश्य छ संविधानको त्यो पुरा हुन सक्दैन। मन्त्रालय र चाहिँ संसदले पनि आफ्नो स्रोत र साधन जनतासँग छलफलका लागि खर्च गर्नुपर्ने हुन्छ। अब फिल्ड गएको छैन, तपाईँ बाढी र पहिरोको कुरो कसरी बुझ्नुहुन्छ? फिल्ड जानलाई बजेट चाहिन्छ, अब सरकारले त्यस्तो बजेटको व्यवस्था गर्नु पर्यो, संसदले पनि फिल्ड भिजिटका लागि पैसा राख्नु पर्यो, त्यस्तै विदेशी एक्सपर्ट चाहिन्छ भने पनि बोलाउन सक्नु पर्यो, त्यो अधिकार छ हाम्रो संसदको, तर त्यो अधिकारको प्रयोग गर्नका लागि वातावरण निर्माण गर्नु पर्यो, देशमै पनि विज्ञहरू छन्। त यो समग्र रूपमा अहिले हामीले चाहिँ कसै गरी चलेको छ होइन त्यो, तर सुधार गर्नुपर्ने पाटोहरू पनि छन् र सुधार गर्ने यदि दृष्टिकोण भयो भने अनि क्रमशः सुधार हुँदै पनि जान्छ। त्यसको लागि स्थिरता चाहिन्छ सरकारमा पनि एउटा प्रजातान्त्रिक अभ्यासहरूमा पनि।
हुन्छ डाक्टर साहब, आज पहिलो अङ्कमा हामीले कानुन निर्माणको प्रक्रियाका विषयमा छलफल गर्यौं। कार्यक्रम कानुनी परामर्शको आगामी अङ्कहरूमा हामी विभिन्न विषयहरूमा छलफल गर्दै जानेछौँ, कतिपय विषयहरूमा फेरि हामी यहाँसँग पनि कुराकानी गर्न आउनेछौँ। आजको लागि चाहिँ समय अनि यति महत्वपूर्ण जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
धन्यवाद संविधानविद डाक्टर विपिन अधिकारीलाई। उहाँसँगको कुराकानी सुनिसकेपछि तपाईँलाई पनि कानून निर्माणका प्रक्रियाका विषयमा धेरै जानकारी भयो होला भन्ने हामीले आशा लिएका छौं। कानून निर्माणको प्रक्रिया र यसको कार्यान्वयनको सन्दर्भमा तपाईँका पनि केही जिज्ञासा छन् भने तपाईँले कार्यक्रम कानूनी परामर्शमा आफ्ना जिज्ञासाहरू राख्न सक्नुहुन्छ। यही कुराकानीसँगै हामी कार्यक्रम कानूनी परामर्शको अन्त्यतिर आइपुगेका छौं। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? आफ्नो सल्लाह र सुझाव हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि तपाईँले हामीलाई इमेल गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। radioneplprogram@gmail.com radionepalprogram@gmail.com। अर्को हप्ता नयाँ विषयका साथमा उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि म गीता चिमोरिया बिदा भए। नमस्कार।